नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल मंगिर 1 गते सोमबार, मार्ग कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार 17 नोभेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज कसलागा 13। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले आजदेखि दोस्रो एनपीएल शुरू भइरहेको प्रसंगलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर, राजनीतिक दल खोल्न उत्साह, 123 दल दर्ता, 32 प्रक्रियामा शीर्षकमा गोर्खापत्र दैनिकबाट लिँदैछौं। वैचारिक आस्था र राजनैतिक आबद्धतालाई रिजर्भमा राखेका समाजका चर्चित व्यक्तिहरूले जेन्जी आन्दोलन यता खुलेर राजनीतिक यात्रा थालेका छन्। राजनीतिक यात्राको आरम्भमै उनीहरूले आफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन्। केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रने तयारीमा छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग नजिक रहेर विगतमा उहाँको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएका प्रशान्त सिंहले आन्तरिक तयारी पूरा नभई प्री म्याचुअर तरिकाले दल दर्ता गराउनु परेको बताउनुभयो। उहाँले भन्नुभयो, सामान्य अवस्थामा दल दर्ता गरेर जान अझै 1 वर्ष लाग्ने भनेका थियौं, तर बाध्यतावश यति बेलै दर्ता गर्न आउनु पर्यो। प्रशान्त सिंह आफ्नै संयोजकत्वमा पीपुल फर्स्ट पार्टी दल दर्ताको निवेदन लिएर पुग्नु भएको छ। उहाँले नागरिक सर्वोच्चता सहितको नागरिकतन्त्र आफ्नो दलको आधार हुने जिकिर गर्नुभयो। सिंहसहित राजनीतिक विश्लेषक डम्मर नारायण खतिवडा समेत सो दलमा आबद्ध हुनुहुन्छ। उहाँहरूको समूहले विगत 2 वर्षदेखि नागरिक प्रथम अभियान समेत सञ्चालन गरेको थियो। नेपाल सरकारका पूर्व सचिव इन्जिनियर अनुप कुमार उपाध्यायले उज्यालो पार्टी नेपाल दर्ता गर्न निवेदन दिनुभएको छ। सो दलले निर्वाचन आयोगमा पेश गरेको केन्द्रीय समितिको विवरणमा 6 जना इन्जिनियर र 7 जना डाक्टर अटाएका छन्। सुदूरपश्चिम प्रदेशसभा सदस्यका रूपमा स्वतन्त्रबाट निर्वाचित डाक्टर तारा जोशी सो दलको केन्द्रीय समिति सदस्य हुनुहुन्छ। आपराधिक गतिविधिमा संलग्न भएपछि 2075 फागुनमा सरकारले राजनैतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहले आगामी निर्वाचनमा भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ। यो प्रसंगलाई आजको गोर्खापत्र दैनिकले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। दर्ताकै प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले पनि प्राथमिकताका साथ प्रकाशन गरेको छ। 38 नयाँ दल उदाय शीर्षकमा चुनाव घोषणा अघि निर्वाचन आयोगमा दर्ता दल संख्या 122 थिए। 21 फागुनका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणासँगै जुटफुटका क्रममा केही खारेज भए, केही बिउताइए। आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिने समयावधि सकिदासम्म 6 दल दर्ता हुँदा कुल दल 123 पुगेका छन्। साथै निवेदन दिएका 32 दल दर्ताको चरणमा रहेकाले दलको संख्या 155 पुग्न सक्ने देखिन्छ। दल दर्ता भएर मात्रै निर्वाचनमा सहभागी हुने ढोका भने खुल्दैन। पुराना र नयाँ सबै दलले निर्वाचन प्रयोगका लागि गरिने दल दर्तामा पनि सहभागी हुनुपर्छ। यसका लागि निर्वाचन आयोगले सोमबारदेखि 10 दिन समय तोकेको छ। समानुपातिकतर्फ 13 पुस र प्रत्यक्षतर्फ 6 माघमा उम्मेद्वारी दिनुपर्ने कार्यतालिका छ। समानुपातिकतर्फ 21 मंगिरको बिहान 10 बजेदेखि 23 मंगिरको 4 बजेसम्म दलहरूको निवेदन पेश, 24 मंगिरमा 10 देखि 4 बजेसम्म दलहरूको नामावली प्रकाशन, 13 र 14 पुसको 10 देखि 4 बजेसम्म दलहरूले उम्मेद्वारको बन्द सूची पेश गर्नुपर्ने र 20 पुसको 10 बजेदेखि 5 बजेसम्म उम्मेद्वारको अन्तिम बन्द सूची प्रकाशन हुने तालिका छ। त्यसै गरी प्रत्यक्षतर्फ 6 माघको 10 देखि 5 बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन पत्र दर्ता, सोही दिन बेलुका 5 बजेदेखि 7 बजेसम्म उम्मेद्वारको सूची प्रकाशन हुनेछ। उम्मेद्वारको विरोधमा उजुरी दिने अवधि 7 माघको 10 देखि 3 बजेसम्म र सोही दिनको दिउँसो 3 बजेदेखि 8 माघको बेलुका 5 बजेसम्म मनोनयन पत्र र उजुरी उप जाँचबुझ एवं निर्णय गरी सात बजेसम्ममा उम्मेद्वारको नामावली प्रकाशन गर्ने तालिका छ भने नौ माघको दशदेखि एक बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने समय तोकिएको छ। एक बजेदेखि तीन बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी चारदेखि सात बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने तालिका छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजदेखि एनपीएलको दोस्रो संस्करण शुरू भइरहेको प्रसंगलाई आजका सबैजसो दैनिक पत्र पत्रिकाहरूले प्राथमिकताका साथ प्रकाशन गरेका छन्। यो खबर हामी कान्तिपुर दैनिकबाट लिँदैछौ। एनपीएलसँगै नेपाली क्रिकेट फेरिने विश्वास शीर्षकमा कान्तिपुरले खबर प्रकाशन गरेको छ। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट आजदेखि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शुरू हुँदैछ र यो यस्तो प्रतियोगिता रहेको छ जसले नेपाली क्रिकेट भविष्यमा कस्तो हुनेछ त्यसको धेरै हदसम्म निर्णय गर्नेछ। धेरैभन्दा धेरै सम्भावना छ यही प्रतियोगितासँगै समग्र नेपाली क्रिकेट नै फेरिने संघारमा हुनेछ। गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले तला थप्ने काम गर्नेछ। प्रतियोगिताले दोस्रो वर्ष छुँदा यससँग जोड़िएको सबैभन्दा ठूलो परिवर्तन भनेकै त्रिवी क्रिकेट मैदान किर्तिपुरको शानदार देखिने पुनर्संरचना र दर्शक दीर्घा हुनेछ, सँगै फ्लड लाइट्स पनि। अब नेपाली क्रिकेट समर्थकले पनि नयाँ स्वादले यो खेल आफ्नै आँखा अगाडि हेर्न पाउनेछन्। दिनमा हुने क्रिकेट भन्दा राति फ्लड लाइट्समा हुने क्रिकेट धेरै अर्थमा फरक हुने गर्छ। खेलमा पार्ने प्रभाव त स्वाभाविक नै छ, त्योभन्दा ठूलो अवधिदेखि दर्शकले फुर्सदमा आरामले विदाको मानसिकतामा क्रिकेट हेर्न पाउनेछन्। कुरा यत्तिकैमा सकिन्न, अबको यही प्रतियोगिताले एउटा अर्को तथ्य पनि साबित गर्न सक्नेछ। नेपाली क्रिकेटको सबैभन्दा बलियो र निर्णायक पक्ष नै आम दर्शक हुनेछन्। त्यसै पनि केही खास खास टेस्ट मान्यता प्राप्त बाहेक दर्शकको घुइँचो लाग्ने भनेकै नेपालमा मात्र हो। यो तथ्य त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शुरूदेखि नै मान्दै आएको छ। अब यिनै समर्थकले नेपाली क्रिकेटलाई धेरै अगाडिसम्म बढ़ाउन सक्नेछ। जनकपुर बोर्ड्स र काठमाडौँ गोर्खाजबीचको खेलसँगै प्रतियोगिता शुरू हुनेछ र यसबारे सुन्न पाइएको सबैभन्दा खुशीको समाचार हो यसका सबै टिकट बिक्री भइसके। बिक्रीका लागि टिकट खोलेको 24 घण्टा नबित्दै सकिएको थियो। अब नेपाली दर्शकले मैदानमै गएर क्रिकेट हेर्नुको रोमाञ्चकता बुझिसकेका छन्। त्यसमा त्यति दर्शक फ्लड लाइट्समा हुने क्रिकेट कस्तो हुने हो त्यसको फर्स्ट ह्याण्ड अनुभव बटुल्न चाहन्छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट पनि हुनेछ। यी दुई विकल्प बाहेक अब एनपीएल युट्युब सहित कुनै पनि सामाजिक सञ्जालबाट हेर्न पाइने छैन। हेर्ने नै हो भने ओटीटीमा निर्भर हुनुपर्नेछ। त्यसको अर्थ के हो भने केही क्रिकेट समर्थकले एनपीएल अर्को कुनै विकल्पमा हेर्ने हो भने निश्चित शुल्क तिर्नुपर्नेछ। त्यस्तै अब नेपाली क्रिकेटले यो खेल मन नपराउने दर्शकबाट ठूलै रकम उठाउन सक्नेछन् र अन्तत यो नै पछि गएर नेपाली क्रिकेट विकासको आधार हुनेछ। यो प्रसंग आजको कान्तिपुर दैनिकबाट लिएका हौं। आजको अन्नपूर्ण पोस्टमा वन कार्बन बिक्री बापत नेपाललाई 1,33,00,00,00,000 शीर्षकको खबर लिँदैछौ। नेपालले वन क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण गरे बापत पहिलो चरणको भुक्तानी स्वरूप 1,33,00,00,000,00,000 रकम प्राप्त गरेको छ, जुन अमेरिकी डलरमा करिब 9.4 मिलियन डलर हो। नेपालले कुल 18,82,000 टन कार्बन उत्सर्जन कटौती गरे बापत पहिलो चरणमा उक्त रकम प्राप्त गर्न सफल भएको हो। यो रकम विश्व बैंकको फरेस्ट कार्बन पार्टनरशिप फेसिलिटीबाट नेपाल सरकारको वन विकास कोषको खातामा शुक्रबार प्राप्त भएको थियो। तथापि विश्व बैंकले यस भुक्तानीबारे भने आइतबार सार्वजनिक गरेको छ। नेपालले प्राप्त गरेको यो रकम सन् 2018 2021 कार्बन बिक्रीको हो। नेपालले लामो समयको अध्ययन र अभ्यासपछि यस्तो क्षमता बनाएको थियो। पहिलो चरणमा तराईका 13 जिल्लाका कार्बन बिक्री बापत उक्त रकम प्राप्त गरेको हो, जसमा नेपालले कुल 18,82,000 टन कार्बन उत्सर्जन कटौती गरेको थियो, जुन बिक्री भएको कार्बनको मात्रा हो। यो भुक्तानी उत्सर्जन कटौती भुक्तानी सम्झौता अन्तर्गत नेपालले पाएको पहिलो किस्ता हो, जसले वन विनाश रोकथाम, वन संरक्षण नियन्त्रण र दिगो वन व्यवस्थापनमा नेपालको उपलब्धिलाई महत्वपूर्ण माइल स्टोनको रूपमा स्थापित गरेको छ। तराई आर्क ल्याण्डस्केपका आधारित ड्रेड कार्यान्वयन केन्द्रको कार्यक्रम समुदाय केन्द्रित दिगो वन व्यवस्थापनको सफल मोडेलका रूपमा अघि बढ़िरहेको छ। जैविक विविधता र मानव बसोबास दुवै दृष्टिले संवेदनशील यस क्षेत्रमा स्थानीय समुदाय आदिवासी जनजाति र नागरिक समाजलाई समेटेर वन संरक्षण पुनर्स्थापना र जीविकोपार्जन सुधारमा कार्यक्रम केन्द्रित छ। वन कार्बन बिक्री बापत नेपाललाई 1,33,00,00,000 शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। रेमिट्यान्स बढ्दा थुप्रियो डलर शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। विदेशमा रहेका नेपालीले पठाउने रकम बढ्दा मुलुकमा डलरको संचिति निरन्तर बढ़िरहेको छ। निर्यातमा देखिएको उल्लेख्य वृद्धिले मुलुकभित्र डलर भित्र्याउन थप सहयोग पुगेको तथ्याङ्कले देखाउँछ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 2082-83 तीन महिना साउन असोजसम्म 21,21,00,00,000 29,79,00,000 रूपियाँ बराबरको विदेशी मुद्रा संचिति छ। कुल विदेशी मुद्रा मध्ये 24% भारतीय रूपियाँको हिस्सा छ। चालू वर्षको तीन महिनामा विदेशी मुद्राको संचिति डलरमा 8.7% बढ़ेको देखिन्छ। गत वर्षको सोही अवधिसम्म 19,50,00,00,000 बराबरको संचिति थियो। कुल संचिति मध्ये राष्ट्र बैंकसँग 26,67,00,00,000 रूपियाँ बराबरको विदेशी मुद्रा संचिति छ। बाँकी 3,12,00,00,000 रूपियाँ बैंक तथा वित्तीय संस्थासँग छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड हो पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजदेखि ईपीएस भाषा परीक्षा 67,000 सहभागी हुँदै शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आजदेखि सञ्चालन हुँदैछ। मंगिर 1 पुष 9 हुने परीक्षामा 67,297 परीक्षार्थीको सहभागिता हुने ईपीएस शाखा नेपालले जनाएको छ। दैनिक 4 सिफ्टमा 800 जनाको परीक्षा हुनेछ। 1 सिफ्टमा 200 जनाको परीक्षा हुनेछ भने 4 सिफ्टमा 800 जनाको दैनिक परीक्षा हुनेछ। 38 दिनसम्म दैनिक 800 जनाको परीक्षा हुँदा 30,400 जनाले मंगिर 9 परीक्षा दिनेछन्। पुष 10 पुष 20 क्रिसमस अंग्रेजी नयाँ वर्षका कारण विदा हुने भएकाले 11 दिनसम्म परीक्षा सञ्चालन नहुने शाखाले जनाएको छ। त्यसपछि पुष 21 माघ 27 37 परीक्षा हुनेछ। 36 दिनसम्म 5 सिफ्टमा परीक्षा हुँदा दैनिक 1,000 जनाले परीक्षा दिनेछन् भने 36 दिनसम्म 36,000 जनाले परीक्षा दिनेछन्। अन्तिम दिन 897 जनाको मात्र परीक्षा हुनेछ। यसरी 67,297 जनाको परीक्षा जम्मा 75 दिनमा समाप्त हुने शाखाले जनाएको छ। शाखाका अनुसार भाषा परीक्षा सञ्चालनमा अवरोध भए बल प्रयोग गरिने जनाउँदै शान्ति सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। अस्तित्व संकटमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कामविहीन कर्मचारीका नाममा करोड निकासा शीर्षकको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समिति माथतका 100 कर्मचारीले कामै नगरी लाखौं रूपियाँ तलब बुझिरहेका छन्। गत 23 र 24 भदौको जेन्जी आन्दोलनमा भएको आगजनीले बानेश्वरमा रहेको संसद भवन जलेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति अन्तर्गतका कर्मचारी 2 कामविहीन छन्। अस्तित्वमाथि नै प्रश्न उठिरहेको शहरी विकास मन्त्रालय अन्तर्गतको यो केन्द्र पछिल्ला वर्ष राजनीतिक भर्ती केन्द्र जस्तो बनेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्तर्गत रहेको गोदावरी सनराइज सम्मेलन केन्द्र पनि जेएनजी आन्दोलनकै क्रममा जलेपछि कर्मचारीले हाजिरी गर्ने ठाउँ समेत नपाएको शहरी विकास मन्त्रालयका सहसचिव तथा सम्मेलन केन्द्र व्यवस्थापन समितिका कार्यकारी निर्देशक नारायण मैनाली बताउनुहुन्छ। संसद भवनका रूपमा सञ्चालन गर्दा सम्मेलन केन्द्र व्यवस्थापन तथा विकास समितिलाई संसद सचिवालयले वार्षिक 15 करोड़ रूपियाँ तिर्ने गरेको छ भने राष्ट्रिय वाणिज्य ब्याङ्कले 1 करोड़ रूपियाँ भाड़ा तिरिरहेको छ। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। फोहोरबाट मोहर बनाउँदै खाली सिसी शीर्षकको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। शहरी क्षेत्रको टाउको दुखाईको विषय बनेको फोहोरलाई खाली सिसी कम्पनीले मोहर बनाउँदै आएको छ। रिसाइकल योग्य फोहोर छुट्याएर बेच्नु वा दान गर्नु सानो योगदानले ठूलो परिवर्तन ल्याउँछ भन्ने भावनाका साथ कम्पनीले काम गर्दै आएको हो। यसका लागि कम्पनीले रिसाइकल योग्य फोहोर संकलन गर्छ। काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लाबाट यस्ता फोहोर संकलन हुन्छन्। त्यसपछि ती फोहोर वर्गीकरण गरिन्छ, जस्तो कागज, बाकसका खोल, पेप्सी, डिउ जस्ता पेय पदार्थ, बियरका सिसी फरक फरक ठाउँमा छुट्याइन्छ र तिनलाई रिसाइकल गरिन्छ। कम्पनीका निर्देशक विनिता श्रेष्ठ प्लास्टिकका खेर गएका बोतल पनि रंग अनुसार छुट्याउनु पर्ने बताउनुहुन्छ। जस्तो हरियो छ भने हरियो मात्रै एक ठाउँमा जम्मा गर्नुपर्छ, सेतो छ भने सेतो मात्रै पेट बोतल एक ठाउँमा राख्नुपर्छ। त्यसपछि यसलाई एउटा मेसिनमा राखिन्छ, मेसिन मार्फत कच्चा कुचुक बनाई मिहिन बनाइन्छ र प्याक गरेर नयाँ सामान उत्पादन गर्ने कारखानामा निर्यात गर्छ। साथै खेर गएका कापी र कार्टुनलाई यसरी नै रिसाइक्लिङ गरी कापी बनाउने कारखानामा निर्यात गरिन्छ। यसबाट एकातिर फोहोर समस्या न्यूनीकरणमा सहयोग पुग्छ भने अर्कोतिर धेरैले रोजगारी पाएका छन्, कम्पनीका निर्देशक श्रेष्ठले भन्नुभयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। कफीको खपत बढ़दो शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। आन्तरिक बजारमा कफीको खपत बढ़दै गएको छ। कफीको आयात निर्यातको आँकड़ाले त्यस्तो देखाएको छ। दिन प्रतिदिन कफीको माग बढ़दै गएपछि आन्तरिक उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट ठूलो परिणाममा आयात हुने गरेको छ। परिमाणमा मुलुकमा उत्पादित कफीको 70-80% आन्तरिक बजारमा खपत हुने र बाँकी बाहिरी मुलुकमा निर्यात हुने गर्छ। मुलुकबाट वार्षिक 11 करोड़ रूपियाँको कफी निर्यात हुँदा आयात भने 14 करोड़ रूपियाँको हुने गरेको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। स्वास्थ्य बीमा लिन रेफर मागेपछि वीर अस्पतालका कर्मचारी अप्ठ्यारोमा शीर्षकको खबर नागरिक दैनिकमा प्रकाशित छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षदेखि लागू गरेको स्थानीय अस्पतालको रेफरपछि मात्र टर्सरी अस्पतालमा उपचार हुने नियमले टर्सरी अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मी मारमा परेको वीर अस्पतालका कर्मचारीको गुनासो छ। वीरमा कार्यरत कर्मचारीले आफैले काम गरेको अस्पतालमा सेवा लिन उपत्यका बाहिर वा प्रथम सेवा बिन्दु अस्पताल पुग्नुपर्ने बाध्यता आएपछि उनीहरू मारमा परेको गुनासो गरेका हुन्। केही दिन अघि वीरमै स्वास्थ्य बीमाबाट सेवा लिनुभएकी वीर अस्पताल टिकट काउन्टरकी कर्मचारी शर्मिला केसीले थानकोट पुगेर प्रथम बिन्दु अस्पतालबाट सिफारिश लिएपछि मात्र वीरमा स्वास्थ्य बीमा मार्फत सेवा लिन पाएको बताउनुभयो। यो प्रसंगलाई आजको नागरिक दैनिकले प्रकाशन गरेको छ। मेक्सिकोमा चर्कियो जेन्जी आन्दोलन शीर्षकको खबर लिँदैछौ। मेक्सिकोमा जेन्जी आन्दोलन चर्किएको छ। राष्ट्रपति क्लाउडिया सेनेवामको सरकार विरूद्ध आयोजित विरोध प्रदर्शनले राजधानीमा हिंसात्मक रूप लिँदा कम्तीमा 120 जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारी छन्। लागू औषध हिंसा तथा सेनबामको सुरक्षा नीति विरूद्ध प्रदर्शनका लागि जेएनजीका प्रतिनिधिहरू सामाजिक सञ्जाल मार्फत आह्वान गरिएको थियो। यद्यपि प्रदर्शनमा जेएनजीसँगै विभिन्न उमेरका प्रदर्शनकारीको पनि सहभागिता छ। यो प्रसंग गोर्खापत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।